नमस्ते, म सविता
अनि म करुणा
र यो हो पडकास्ट सिरिज गुलाबी सम्वाद। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ यस सम्वाद सिरिजको सेकेन्ड सिजनको 45 एपिसोड।
र आजको एपिसोडमा पनि हामी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएका नयाँ विषयवस्तुमा कुराकानी गर्दैछौँ र हाम्रो यो अभियानमा हामीलाई साथ दिँदै हामीसँगै सहकार्य गरिरहेको छ करुणा फाउन्डेसन नेपालले।
पडकास्टको आजको एपिसोडमा हामीले कुराकानी गर्दैछौँ महिनावारीको विषयमा। तर आजको छलफल भने यस अघिका वर्षहरूमा चाडबाडलाई लक्षित गरेर महिनावारीमा गरिने छोइछिटोको विषय, दुर्व्यवहारको विषय भन्दा अलिकता फरक कुराकानी छ। आज हामी अपाङ्गता भएका किशोरी तथा महिलाका महिनावारीको विषयमा छलफल तथा कुराकानी गर्दैछौँ।
हुन त हामीले सविता होइन, हरेक वर्ष कुराकानी गर्दा अथवा हरेक पटक चाहिँ महिनावारीको विषयमा कुराकानी गर्दा महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो, यसलाई स्वाभाविक र सरल प्रक्रियाको रूपमा स्वीकार गर्नुपर्छ भनेर भन्छौँ। तर महिनावारीमा हुने विभिन्न शारीरिक तथा मानसिक पीडाका कारण महिनावारी भइरहँदा हामी नचाहेर पनि विभिन्न समस्याहरूसँग जुझ्ने गर्छौँ, विभिन्न अप्ठ्यारो परिस्थितिहरूको सामना गरिरहेका हुन्छौँ कि।
हो नि करुणा, मलाई महिनावारी भन्न साथ चाहिँ पेट, ढाडमा हुने दुखाइ, मुड स्विङ यी सबै कुराहरू सम्झेर चाहिँ एकदमै अत्यास लाग्छ के। त्यसमाथि महिनावारी भएको समयमा कतै निस्किनु पर्ने भयो भने त अझ सरसफाइमा कसरी ध्यान दिने, होइन, प्याड कसरी चेन्ज गर्ने, डिस्पोज कता गर्ने भन्ने कुराहरू पनि एकैपटक दिमागमा आइरहेको हुन्छ कि।
त्यो चाहिँ मेरो पनि आउँछ कि सविता, होइन, त्यस्तो कुरा छ दिमागमा र तिम्रो र मेरो एक्सपिरियन्स पनि लगभग सेम नै छ कि। तर सम्झन, महिनावारीमा हुने शारीरिक र मानसिक पीडामा यी सबै कुराहरू म्यानेज गर्न हामीलाई त कति धेरै अप्ठ्यारो हुन्छ भने अपाङ्गता हुनुभएका किशोरी बहिनीहरू, महिलाहरूलाई झन् कति धेरै समस्या हुन्छ होला, उहाँहरूले कस्तो कस्तो अप्ठ्यारोको सामना गर्नुपर्छ होला।
त्यही त करुणा, शारीरिक अपाङ्गता हुनुभएका किशोरी तथा महिलालाई त महिनावारीमा हाइजिन मेन्टेन गर्न अप्ठ्यारो हुन्छ भने सोच त, दृष्टि सम्बन्धी अपाङ्गता हुनुभएको अनि बौद्धिक अपाङ्गता हुनुभएको किशोरी तथा महिलालाई चाहिँ हरेक महिनाको 4-5 दिन कति दुःखदायी हुन्छ होला।
त्यही त सविता, अब एक त महिनावारीमा बग्ने रगत होइन, अनि महिनावारीमा गर्नुपर्ने सरसफाई आदिको बारेमा उहाँहरूले बुझ्ने गरी सिकाउने माध्यम हामीसँग छैन। उहाँहरूको अभिभावक वा हेरचाहकर्तालाई नै यसबारे कसरी बुझाउने भन्ने जानकारीको अभाव छ। त्यसमाथि महिनावारीमा प्रयोग हुने सरसफाई सामग्रीको पहुँच पनि सबैमा हुन्छ भन्ने छैन के।
हो नि करुणा, अब यी सबै कुराहरू ल्याउने जटिलता त छँदैछ। अर्को महत्वपूर्ण कुरा भनेको महिनावारी हुँदा रगत बग्ने ठाउँ उहाँहरूको गोप्य अङ्ग हो, तर सरसफाई सामग्री प्रयोग गर्दाखेरि अन्य व्यक्तिको सहायता उहाँहरूलाई आवश्यक हुन्छ। यस्तोमा उहाँहरूको गोपनीयता पनि सुरक्षित भएन। यस्तो अवस्थामा कति धेरै असहज महसुस हुन्छ होला कि, होइन त।
त्यो त एकदमै हुन्छ सविता। एक त धेरैका लागि महिनावारी शिक्षा, महिनावारी सरसफाई बारे जानकारीको अभाव अझै छ, होइन। यस्तोमा अपाङ्गता भएका किशोरी तथा महिलाका महिनावारी प्रक्रियालाई मर्यादित र सहज बनाउन कति धेरै चुनौती छन् कति कि। सँगसँगै उहाँहरूको हेरचाह गर्ने व्यक्ति वा परिवारका सदस्यलाई पनि महिनावारीको समयमा कति धेरै असहजता हुन्छ होला, त्यो त हामीले अनुमानै गर्न सक्दैनौँ।
त्यो त पक्कै पनि हुन्छ नि करुणा। बरु अब चाहिँ अपाङ्गता हुनुभएका किशोरी तथा महिलाको हेरचाह गर्दै आउनु भयो कि एकजना अभिभावककै कुरा सुनौ न।
मेरो नाम हरिकला भुषाल, म चितवन भरतपुर 26 बौद्धिक अपाङ्गता भएको बच्चाको अभिभावक पनि हो। बौद्धिक अपाङ्गता भएको बच्चाहरूलाई अब महिनावारीमा एकदमै कठिनाइ छ कि। अब उनीहरूलाई त्यो म के भएको भन्ने कुरा पनि ज्ञान हुँदैन, होइन, अब जसले गर्दा अब हामीलाई त्यो सुरक्षित तरिकाले उनीहरूको महिनावारी पिरियड चाहिँ पुरा गराउन चाहिँ गाह्रो पर्छ कि। अब उनीहरूलाई घर परिवारमा अब एडजस्ट बनाएर राख्न अब जे भयो नि त पुरातन सोच हुन्छ नि त गाउँघरमा, त्यो तरिकाले अगाडि लैजान पनि गाह्रो। अनि सँगसँगै अब व्यक्तिगत सरसफाइमा चाहिँ अब सबै हामी संरक्षकहरूले नै गर्नुपर्ने भएको हुनाले अप्ठ्यारो छ म्याम। मेरो बच्चाको हकमा भन्दाखेरि मेरो चाहिँ सिटी विथ इन्टेलेक्चुअल हो, होइन, नानुको, अनि उसलाई महिनावारीको कुराहरू केही पनि थाहा छैन कि। अब उसको त सबै नै म आफैले गर्नुपर्ने हुन्छ, अनि तै पनि अलिकति अलिकति असहज भएको, उसलाई गाह्रो भएको, होइन, अलिकति रुने टाइपको व्यवहार देखाउँछ कि त्यो समयमा चाहिँ। अब आमाले चाहिँ उसलाई केही अप्ठ्यारो भयो होला भनेर नजिक गइन्छ, अनि हेर्दै जाँदाखेरि बुझिन्छ, होइन, दिसा पिसाबहरूको लागि पनि उसले पहिला त अब जहाँको त्यहीँ हुन्थ्यो भने अहिले चाहिँ धेरै बुझाउँदा समय तालिकाहरू बनाउँदाखेरि उसले टोइलेटसम्म चाहिँ इङ्कित गर्छ कि, गएर टच गर्छ कि टोइलेटलाई ढकढकाउने, त्यस्तो गर्ने भएको दिसा पिसाब चाहिँ अलिकति तर्काउनु सक्ने भएको छ। महिनावारीको कुरा चाहिँ उसलाई थाहा छैन अहिले। उनीहरूलाई लुगा नै त कसरी लगाउने भन्ने कुराहरू थाहा छैन। अब त्यो विषयमा त्यस्तै खालको उनीहरूलाई पहुँचयुक्त कसरी हुन्छ, होइन, अब ट्याङ्कीहरूमा नै त्यही खालको एट्याच भएको, होइन, त्यो बाहिर लिकेज नहुने त्यस्तो खालको सामग्रीहरू तयार भयो भने पनि उनीहरूको लागि सहज हुन्थ्यो होला। अब त्यो पटक पटक फेर्ने कुराहरू चाहिँ अब आफूले रुटिन अनुसारले फेरिदिने, होइन, त्यो प्याडहरूको लागि चाहिँ लगाउन झिक्न चाहिँ उनीहरूले समस्या हुन्छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने अभिभावक अब जस्तै मानव अभिभावक काममा जानुहुन्छ अनि केही समय रोक्नु पर्ने बेलामा अब त्यो लामो समयसम्म महिनावारी भएको कपडाहरू त्यसै रहँदा चाहिँ फेरि त्यो पर्सनल हाइजिनका कुराहरू हुन्छन् है स्वास्थ्यमा नराम्रो असर पर्छ नि त।
हजुर, जस्तै यो त तपाईँले आफ्नो एक्सपिरियन्स सेयर गर्नुभयो होइन, तपाईँको नेटवर्कमा तपाईँको सर्कलमा चाहिँ अरू पनि त्यस्ता बौद्धिक अपाङ्गता भएका किशोरीहरूको अभिभावकहरू तपाईँसँग जोडिनुहुन्छ होला, उहाँहरूले चाहिँ आफ्नो बच्चा महिनावारी भइरहँदाखेरि चाहिँ कस्तो खालको कठिनाई भोग्ने गरेको सुनाउनुहुन्छ, उहाँहरू कसैको एक्सपिरियन्स तपाईँलाई सेयर गर्नुभएको त्यस्तो कुनै एक्सपिरियन्स छ अहिले हामीसँग सेयर गर्नको लागि?
के भन्नुहुन्छ उहाँहरूले? उसलाई महिनावारीको कुरै थाहा छैन अनि मदरले चाहिँ कहिले काहीँ अब आफूसँगै बस्दा त प्याडहरू नै टाइम टाइममा चेन्ज गरिदिने अनि अलि लामो समय छोड्नु पर्दा डाइपर लगाएर छोड्नु हुँदो रहेछ होइन, अनि नानीलाई चाहिँ त्यो अब महिनावारी भएको भन्ने कुरा पनि थाहा होइन, नानी चाहिँ अनि त्यो डाइपर च्यातेर एकदम घरकै मूल गेटमा के लगेर फालिदिने कि नानीले।
आफ्नो छोरीको महिनावारीका दिनहरूबारे आफ्नो अनुभव सेयर गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। यस्तै दृष्टि सम्बन्धी अपाङ्गता हुनुभएकी रोशनी अधिकारीले पनि आफ्नो महिनावारी अनुभव हामीसँग सेयर गर्नुभएको छ, अब चाहिँ सुनौँ रोशनी अधिकारीको कुरा।
महिनावारीको समयमा अन्य व्यक्तिहरूलाई भन्दा दृष्टि सम्बन्धी अपाङ्गता भएका महिलाहरूलाई धेरै हदसम्म चुनौतीहरू हुने गर्दछन्। विभिन्न भिडियोहरूमा कसरी प्याडहरूको प्रयोग गर्ने अनि डिस्पोज गर्ने भनेर अभिमुखीकरणहरू त गरिएको हुन्छ, तर त्यो ब्रेलमा अडियोमा नभएको नै कारणले गर्दा फेरि अपाङ्गता भएको महिलाहरूलाई त बुझ्नलाई चाहिँ समस्या हुन्छ। अलिअलि आफ्नो अभिभावक अनि साथीहरूलाई चाहिँ सोधिन्छ, उहाँहरूले चाहिँ मिलाएर यो पेन्टीमा टाँस्ने भन्नुहुन्छ, तर प्रभावकारी मात्रामा चाहिँ बुझेको चाहिँ हुँदैन। र एउटा मैले कार्यक्रम एटेन्ड गर्ने अवसर पाएको थिएँ, त्यहाँ चाहिँ दृष्टि सम्बन्धी अपाङ्गता भएका महिलाहरू आउनुभएको थियो। तपाईँहरूले चाहिँ कसरी प्याडहरू हाल्नुहुन्छ अनि कसरी डिस्पोज गर्नुहुन्छ भनेर ओरिएन्टेसन गर्न लगाउँदा फेरि धेरैले चाहिँ अब डिस्पोज गर्ने तरिकाहरू बिगार्नु भएको थियो अनि हाल्ने क्रममा त्यस्तो पर्फेक्ट चाहिँ भइरहेको थिएन, र यसले गर्दा फेरि सुरुमा त ब्लडहरू डिस्पोज हुने सम्भावना भयो। किन भन्दा फेरि अलि धेरै मात्रामा डिस्पोज भएको छ भने त फिल पनि हुन्छ, अलि चिसो चिसो पनि भइरहेको हुन्छ, थोरै भएको छ भने चाहिँ होइन नभएको हुनसक्छ भन्ने हुन्छ, अनि पछाडि फर्केर हेर्नको लागि पनि सम्भव भएन। अब यो भिजनमा चाहिँ लिमिटेसन भएको कारणले गर्दाखेरि अनि हाम्रो चाहिँ मर्यादामा नै प्रश्न आउने ठाउँहरू चाहिँ हुन्छ, जति नै होसियार भए तापनि थोरै हदसम्म ब्लड चाहिँ बाथरुम अथवा चेन्ज गर्ने ठाउँमा चाहिँ खस्न सक्छ होइन। अझ पनि धेरै अपाङ्गता भएका महिलाहरू चाहिँ गाउँतिर नै बस्नुहुन्छ, उहाँहरूले चाहिँ अब सार्वजनिक धारो अथवा चाहिँ खुल्ला धारो प्रयोग गर्न पर्ने हुँदाखेरि अब दिउँसो कपडा नै प्रयोग गर्नुहुन्छ होइन, कपडा धुँदाखेरि अब यो ब्लडहरू चाहिँ अरूले देख्न सक्छन् देखाउनु हुन्न भन्ने एउटा मिसकन्सेप्सन छ, यसले गर्दा फेरि अब अँध्यारो समयमा धुनुहुन्छ अनि घाममा सुकाउनु पर्छ भन्ने ज्ञान पनि छैन, र कतिपय ठाउँमा ज्ञान हुँदा हुँदै पनि त्यो सहज त नभएको कारणले गर्दा फेरि चाहिँ अब कपडाहरू चाहिँ घाममा नसुकाउने अथवा चाहिँ कुन कपडाहरू चाहिँ लगाउन राख्नुपर्ने हो त भन्ने पनि त्यो ज्ञान नहुने, यसले गर्दा फेरि चाहिँ झनै स्वास्थ्यको अवस्था चाहिँ बढी दयनीय बन्ने जस्तो अवस्थाहरू चाहिँ देखिन्छ। अब विभिन्न ठाउँमा पुग्यौँ होला होइन, विभिन्न कार्यक्रम अथवा चाहिँ अन्य ठाउँमा पुग्दाखेरि चाहिँ त्यहाँको वासरुमहरूमा चाहिँ अब डिस्पोज गर्नको निम्ति चाहिँ डस्टबिनहरू नै भेटिँदैन कि, युनिफर्म तरिकाबाट चाहिँ यो कम्बोर्डको यो साइडमा चाहिँ डस्टबिन हुनुपर्छ भन्ने जस्तो भइदियो भने पनि यो कहाँ छ होला भनेर खोजिराख्नु पनि पर्दैन थियो, अनि हामीले चाहिँ अब लङ टुरहरूमा गइरहेछौँ भने कहाँहरू चाहिँ अब वासरुमहरूमा जान सकिन्छ त भन्ने पनि त हुँदैन, अरूलाई पनि गाह्रो भइरहेको हुन्छ, अन्त पत्ता लगाउने भन्ने चिज पनि गाह्रो हुन्छ, अनि यस्तो अवस्थामा चाहिँ हाम्रा योजनाहरू क्यान्सल नै गर्न पाए हुन्थ्यो भन्ने जस्तो अवस्थाहरू पनि बढी सिर्जना हुन्छ। र अर्को कुरा भनेको प्याड र कपडा मात्रै विकल्प होइन कि, मुनकप अनि अन्य सामग्रीहरू पनि विकल्प छन् भन्ने कुराहरू चाहिँ चलिरहँदा फेरि मुनकपहरू चाहिँ कसरी प्रयोग गर्न सक्छौँ भन्ने चाहिँ भिजुअल्ली च्यालेन्ज भएको व्यक्तिहरूलाई एक्सेसिबल तरिकाले चाहिँ सिकाइएको छैन, यसले गर्दा फेरि पनि सहज हुँदा हुँदै पनि ती सामग्रीहरू प्रयोग गर्नुबाट चाहिँ हामी वञ्चित नै हुनुपर्छ। हिजो आजको समयमा चाहिँ एसआरएचआर रिलेटेड चाहिँ थुप्रै प्रोजेक्टहरू अनि नेपालमा छुट्टै कार्यक्रमहरू पनि सञ्चालन भएको कारणले गर्दा हिजोभन्दा त धेरै नै प्रोग्रेस भएको छ।
आफ्नो महिनावारी अनुभवबारे जानकारी गराइदिनु भएकोमा दृष्टि सम्बन्धी अपाङ्गता हुनुभएकी रोशनी अधिकारीलाई धेरै धेरै धन्यवाद। उहाँहरू दुवैजनाको कुरा सुन्दा नि सविता हामी के अनुमान गर्न सक्छौँ भने हरेक महिनाको चार पाँच दिन उहाँहरूलाई कति असहज हुन्छ होइन, फेरि यस्तो असहजता चाहिँ उहाँहरूको मात्रै पनि होइन कि, यस्तो असहजता भोग्नेको संख्या कति छ त्यो त हामीले अनुमान गर्नै सक्दैनौँ, त्यो संख्या नै हामीलाई थाहा छैन।
त्यही त करुणा, तर यसो भन्दैमा चाहिँ यो समस्या न्यूनीकरण गर्ने उपाय नै छैन भन्ने चाहिँ लाग्दैन कि मलाई, समस्या सँगसँगै समाधान समाधानका उपायहरू पनि हुन्छन्। तर यो समस्यालाई पूर्ण रूपमा समाधान गर्न नसके पनि केही हदसम्म न्यूनीकरण गर्न चाहिँ सकिन्छ। तर यसको लागि चाहिँ के गर्नुपर्छ भनेर महिनावारी सरसफाई र मर्यादित महिनावारीका बारेमा काम गर्दै आउनुभएकी अभियन्ता तथा लेखक राधा पौडेलको कुरा नै सुनाउन।
महिनावारी विभेदका विभिन्न आयामहरूको बारेमा, विभिन्न आयाम भनेको सामाजिक, आर्थिक, राजनैतिक, यो प्राविधिक, वातावरणीय आयामहरूलाई चाहिँ विस्तृत रूपमा छलफल, कुराकानी, बहस नै गरिएको छैन होइन भने झन् अपाङ्गता भएका व्यक्तिहरूको अन्त त्यसमा पनि दृष्टिहीन र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा त यो एकदमै टाढाको कुरा हो, बहसै भएको छैन भन्ने जस्तो लाग्छ कि हामीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको बारेमा अलिकति फड्को मारेको छौँ नीतिगत रूपमा। तर त्योभित्र चाहिँ हामीले यौन तथा प्रजनन स्वास्थ्यको कुरा गर्छौँ, तर त्यो कुरा गर्दै गर्दाखेरि त्यहाँ हामीले बढी कुरा गर्ने भनेको चाहिँ बिहा गर्न पाउने, परिवारको साधन प्रयोग गर्न पाउने, बच्चा पाउनुपर्ने, यस्ता कुराहरू मात्र धेरै चाहिँ फोकस गरिएको छ। त्यो जुन UNCRPD भन्ने छ नि, त्यो डकुमेन्टलाई तपाईँले राम्रो सूक्ष्म तरिकाले विश्लेषण गर्नुभयो भने त्यहाँ महिनावारी विभेदको कुरा गरिएकै छैन। महिनावारी विभेदले चाहिँ एउटा समष्टिगत रूपमा जुन असन्तुलित शक्ति निर्माण गर्छ नि घरमा, त्यो गर्छ भने पितृसत्तालाई सबलीकरण गर्छ। त्यो गर्दै गर्दाखेरि विशेष गरिकन अब पाठेघर लिएर जन्मिएका अपाङ्गता भएका व्यक्तिहरूको त कल्पना गर्नुहोस् त कहाँ हुनुहुन्छ, उहाँहरू पितको पनि पिनमा हुनुहुन्छ कि होइन। शक्ति निर्माण र पितृसत्ताले गर्दा पहिले नै उहाँहरूको मूल्य मान्यता छैन घरमा। त्यसमाथि पनि फेरि महिनावारीको कुरा गर्दाखेरि त महिनावारी त समाजले के भन्छ त भन्दा अशुद्ध भन्छ, फोहोर भन्छ, अपवित्र भन्छ, पाप भन्छ होइन। अपाङ्गतालाई नि पापसँग जोडिदिएको छ, महिनावारीलाई पनि पापसँग जोडिदिएको छ नि त, यो त महापापको कुरा भयो नि त। यसरी हेर्दाखेरि चाहिँ अपाङ्गता भए पाठेघर लिएर जन्मिएका व्यक्तिहरूको अवस्था चाहिँ एकदमै गम्भीर छ। यसमा जति पनि कामहरू देखिन्छ नि अपाङ्गता भएका व्यक्तिहरूको अभियानमा नीतिगत रूपमा जुन कामहरू भएका छन् ती कामहरूले चाहिँ महिनावारी विभेदलाई सम्बोधन गर्न सकिएको छैन मेरो आफ्नो अनुसन्धानमा चाहिँ होइन। अहिले हामीले कता कति साथीहरूले कुरा गर्न थाल्नु भएको छ, महिनावारीको कुरा गर्दा बढी व्यवस्थापनसँग कुरा गर्नुहुन्छ, कस्तो कुरा गर्नुहुन्छ, दृष्टिबिन साथीहरूको कुरा गर्दाखेरि हामीलाई चाहिँ प्याड लिन जान गाह्रो भयो, त्यहाँ त सिँढी हुन्छ पसलमा, हामीले त्यो सिँढी देख्दैनौँ, थाहा पाउँदैनौँ, गाह्रो भयो भनेर कुरा गर्छु। मैले भन्छु त्यति अप्ठ्यारो तरिका किन पैरवी गर्ने, अप्ठ्यारो तरिकाको लागि सजिलो तरिका गरौँ न। एउटा ड्राइभरले बसबाट झ्यालबाट चाहिँ के गर्छ भने मलाई चाहिँ के अरे कुनै उसलाई खान मन लागेको पानी दालमट के चाहिँ उसले हल्ला गरेर माग्न सक्छ भने हामीले चाहिँ किन माग्न नसक्ने। हामीले महिनावारीसँग जोडेको जुन मौनता छ, अज्ञानता छ, त्यो कुरालाई चाहिँ फोड्न सक्यौँ भनेदेखि पाठेघर लिएर जन्मिएका हरेक व्यक्ति मर्यादापूर्वक जिउन पाउनु पर्छ। यो चाहिँ मानव अधिकारको सवाल हो, नेपालको संवैधानिक अधिकारको झन्डै 14 भन्दा बढी मौलिक हक अधिकारसँग सम्बन्धित छ, अथवा नेपालले पछि राष्ट्र भएर हस्ताक्षर गरेका 12 बढी मानव अधिकार दस्तावेजसँग चाहिँ यसले सामिप्यता राख्छ अथवा यो गर्न जरुरी छ भन्ने कुरा बुझाउन सकियो भनेदेखि हाम्रो चाहिँ दृष्टिबिन अथवा चाहिँ बौद्धिक अपाङ्गता भएका पाठेघर लिएर जन्मिएका साथीहरूले भाइ बहिनीहरूले चाहिँ दुःख पाउनु पर्दैन भन्ने लाग्छ कि। अहिले के भइरहेछ भने बौद्धिक अपाङ्गतामा के देखिन्छ भने हाम्रो मात्रै होइन संसारैभरिमा यसमा धेरै काम भएको छैन, एकदम थोरै काम भएको छैन। अनि के गरिन्छ भने मैले कुनै व्यक्ति विशेषको कुरा गर्न मिल्दैन तर मलाई थाहा पाएको कुराहरू चाहिँ के छ भने छोरीहरूलाई बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले अधिकांशले मेडिसिन खानुपर्ने अथवा अरू नै खालको चाहिँ विकासात्मक असामान्यता अवस्थाहरू हुन्छ। असामान्य अवस्था भनेको 7 बच्चा 8 बच्चा जुन सामान्य बच्चा जुन हिसाबले बढ्छ हुर्कन्छ त्यस्तो बच्चा चाहिँ हुँदैन अपाङ्गता भएको व्यक्तिहरूको होइन, उनीहरूको शारीरिक अवस्था नै तलमाथि हुन्छ। त्यहाँ चाहिँ बाबुआमाले पहिला कुरा न्युट्रिसनै राम्रो नदिने, खानेकुराहरू राम्रो नदिने, अनि न्युट्रिसन राम्रो खानेकुराहरू दिइहाल्यो भने पनि तपाईँको चाहिँ महिनावारी हुन्छ भनेर दुर्व्यवहारहरू हुनसक्छ, बलात्कारै भइरहेको घटनाहरू छ त्यस्तो हुन्छ भनेर उनीहरूले चाहिँ परिवारजनको चक्कीहरू खुवाइदिने होइन, जडीबुटीहरू खुवाइदिने, पाठेघर नै निकालेर फालिदिने, अरू हर्मोन ट्रिटमेन्टहरू गरिदिनु त्यो गरिदिनु भएको छ। त्यो भनेको त उनीहरूको जैविक अधिकार हो, जुन मानव अधिकार हो त्यो त हनन भयो नि त होइन। चाहे त्यो मेनोपोजको कुरा होस्, चाहे चाहिँ महिनावारी हुने कुरा होस्, त्यसले त कति धेरै हर्मोनको कुराहरू हुन्छ नि त, उनीहरू आफै असामान्य अवस्थामा छन्। त्यसमाथि फेरि हामीले कृत्रिम उपायहरू अपनाइदिने बित्तिकै त उहाँहरूको हर्मोनमा कति धेरै असर गर्छ त्यो कुराको बारेमा कसैले पनि सोचेको छैन कि। एकदमै दिसा पिसाब आइरहेछ, रगत देख भइरहेछ, अब कतिपय बच्चाहरूले त अटिस्टिक बच्चाहरू छन् भने त हाइपर एक्टिभिटी भएको बच्चाहरू छ भने त झिकेर प्याड झिकेर खाइदिने होइन फ्यालिदिने त्यस्तो खालको हुन्छ। अनि यो अहिले हामीले बजारमा पाइने किन्ने खालको जुन टेप लगाउने प्याडहरूले कामै गर्दैन होइन, फिक्स टाइपको गर्नुपर्ने हुन्छ। अब अरू सामग्रीहरू युज गर्न पनि उनीहरूलाई गाह्रो छ भनेपछि विकल्पहरूको
बारेमा चाहिँ घर परिवारले एउटा प्राथमिकताको मुद्दा बनाउनु पर्यो। त्यसमा बाउ आमा हजुरबा हजुरआमा दाई भाइ जो छ घर परिवारमा उनीहरूले यसको बारेमा कुरा गर्ने छलफल गर्ने। यो महिनावारी चाहिँ अब विभेद गर्नु हुँदैन, छुइछाई बार्नु पर्दैन, यो बार्ने चाहिँ अपराध हो, झन् उनीहरूको हकमा त झन् धेरै डबल अपराध हो भनेर त्यो खालको चाहिँ कुराकानी नगरिकन हामीले चाहिँ उनीहरूलाई चाहिँ मर्यादित भएर बाँच्न सक्ने वातावरण निर्माण गर्न सकिँदैन भन्ने लाग्छ। मैले के देखिरहेको छु अहिले भने एउटै प्याड लिएर आमा नहुन्जेलसम्म 12 घन्टासम्म कुरिरहेको अवस्था पनि मैले देखेको छु के। महिनावारी भइरहेछ छोरी भनेर थाहा दिन सकेको भएदेखि त बाउले पनि 4 घन्टापछि आएर प्याड फेरिदिन मिल्छ नि त। त्यस्तो खालको चाहिँ वातावरण बनाउनु जरुरी छ। अर्को चाहिँ कस्तो हुन्छ भने सबै बच्चालाई चाहिँ सहयोग चाहिँदैन, कोही कोही चाहिँ आफ्नो स्याहार आफै पनि गर्न सक्छन्। उनीहरूलाई चाहिँ के कुरा सिकाइदिनुपर्छ भने जस्तै मैले थुप्रै बच्चाहरू भेटेको छु डाउन सिन्ड्रोम भएको बच्चाहरू होइन, उनीहरूले ट्रेन गऱ्यो भने चाहिँ सिक्न सक्छन् के होइन। हामीले अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा महिनावारी बनाउने सन्दर्भमा त ठुलो एउटा बहसै अभियानै सुरु गर्नुपर्ने चाहिँ त सुरुवातै भएको छैन। कसैले मैले कुरा गर्न गर्दाखेरि मलाई धेरै मान्छेले चाहिँ ए यो किन गर्नु पर्यो भन्दा घरै बस्ने मान्छे त हुन् नि, प्याड लगाएर राख्दै भइहाल्छ भन्ने सोच्छन् कि। तर दृष्टिविहीन र बौद्धिक अपाङ्गता भएकै व्यक्तिहरूको कुरा गर्ने भने कति धेरै डाइभर्सिटी छ नि त। हामीले एउटा मानवताको हिसाबले संविधानका हिसाबले अथवा चाहिँ संयुक्त राष्ट्र सङ्घमा हस्ताक्षर गरेका हिसाबले चाहे युएनसिआरपिडीको कुरा होस् चाहे अरू दस्तावेजको आधारमा होस् हामीले चाहिँ जिम्मेवार हुन जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ।
आफ्नो विचार हामीसँग सेयर गर्नुभएकोमा मर्यादित महिनावारीकी अभियन्ता तथा लेखक राधा पौडेललाई धेरै धेरै धन्यवाद। र यो कुराकानीसँगै आजको लागि भने पडकास्ट सिरिज गुलाबी सम्वादको 2nd सिजनको 45 एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ। र विदा माग्नु अघि आजको एपिसोड सुनेर तपाईँको मनमा लागेका कुरा हामीसँग सेयर गर्नको लागि हाम्रो इमेल ठेगाना छ gulabisambad@gmail.com। त्यस्तै हाम्रा विभिन्न सामाजिक सञ्जालमा गएर गुलाबी सम्वाद सर्च गरेर तपाईँले आफ्नो कुरा सेयर गर्न सक्नुहुनेछ, हामीसँग कनेक्ट हुन सक्नुहुनेछ।
सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्स अर्थात् यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विभिन्न भोगाईहरू पढ्न हाम्रो पडकास्ट सुन्नको लागि तपाईँले हाम्रो वेबसाइट www.gulabisambad.com सर्च गर्न सक्नुहुनेछ। साथै अघि हामीले भनेका विभिन्न ठेगाना मार्फत हामीलाई आफ्ना यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित भोगाईहरू पनि पठाउन सक्नुहुनेछ। हामी तपाईँको प्राइभेसी मेन्टेन गरेर ती सामग्री प्रकाशन र प्रसारण गर्नेछौँ।
त्यस्तै तपाईँले हामीलाई पडकास्टर भन्ने एपमा गएर गुलाबी सम्वाद टिन टक सर्च गरेर सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एपमा गएर पनि तपाईँले गुलाबी सम्वाद सर्च गर्नुभयो भने हामीलाई सुन्न सक्नुहुनेछ। त्यो बाहेक देशभरिका विभिन्न 48 स्थानीय रेडियो स्टेशनबाट पनि पडकास्ट गुलाबी सम्वाद प्रसारण भइराखेको छ। आफूलाई पाएक पर्ने रेडियो स्टेशनबाट सुन्न र आफ्नो प्रतिक्रिया पठाउन नबिर्सिनु होला।
यो सँगसँगै चाहिँ आजको लागि गुलाबी सम्वादको 2nd सिजनको 45 एपिसोडबाट करुणा र सविता बिदा हुन्छौ। नमस्ते,
अर्को हप्ता फेरि भेटौँला। टाटा बाई बाई।